आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
के भो हिजो आज यीशु बिना यो जिन्दगी, यीशु बिना यो जिन्दगी, हराएको छु यही कही
केबो
हिजो आज यीशु बिना यो जिंदगी यीशु बिना यो जिंदगी हराए कुछ यही कही संसार को भूमरी हराए कुछ यही कही संसार को
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी 29 31 अध्यायसम्मबाट अध्ययन गर्न गइरहेका छौं। अर्को दिनदेखि दोस्रो समूहको पुस्तकबाट अध्ययन आरम्भ गर्नेछौ। अमित्र, सबभन्दा पहिले पहिलो समूह 29 र 30 देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ पलिस्तीहरूको बीचमा दाउदको जीवन। हामीले 27 अध्यायमा देख्यौं कि दाउद अति नै धेरै निरुत्साहित र दुखी भए, किनभने साउल उसलाई मार्न हर पल पीछा गरिरहेका थिए। त्यसकारण दाउदले इसरायलको मुलुकलाई छोडेर पलिस्तीहरूको बीचमा रहनलाई गए। परमेश्वरले तिनलाई इसरायल मुलुक छोड्न कति पनि भन्नुभएको थिएन। यहाँ हामी देख्छौ कि दाउद विश्वासमा केही अस्थिर भए, गडबडाए, कमजोर भए। त्यसकारण दाउद आफ्नो मुलुक इसरायललाई छोडेर पलिस्तीहरूको मुलुकमा गएथे। पलिस्तीहरू निश्चय नै उसका मानिसहरूका शत्रुहरू थिए। दाउदले केही समय त्यहाँ बिताए र गातको राजाको अति नै असल मित्र बने, जो पलिस्तीहरूको एक राजा थिए। त्यसपछि पलिस्तीहरू र इसरायलहरू बीच युद्ध छेडियो। दाउद आफैलाई कठिन स्थानमा पाए। जबकि दाउद पलिस्तीहरूको कम्तीमा पनि एक राजासँग मित्र भएकोले वा मित्र बनेकोले गर्दा उसले सोच्यो कि दाउद उसको मित्र हुनेछन्। तर परमेश्वरले हस्तक्षेप गर्नुभयो र दाउदलाई आफ्नै इसरायली जातिहरूलाई आक्रमण गर्नबाट रोक्नुभयो। यो उसको निम्ति साँगुरो उम्काई थियो। परमेश्वरले हस्तक्षेप नगर्नु भए दाउदले केही त्यस्तो काम गरी पठाउने थिए जुनको निम्ति पूरा बाँकी जीवनभरि पछताउनु पर्ने थियो। ख्रिस्टियन मित्रहरू, हामी महसुस गर्दैनौ कि कतिपल्ट परमेश्वरले हाम्रो जीवनहरूमा हस्तक्षेप गर्नुहुन्छ। हामी कहिले कहीँ परमेश्वरले स्थापित गर्नु परेको सीमाहरूको नागी पठाउँछौ, नाग्छौ, र हामी त्यस्तो स्थानमा रहेका हुन्छौ जहाँ नहुनु पर्ने, नरहनु पर्ने, वा हामी त्यस्तो काम गरिरहेका हुन्छौ जुन हामीले गर्नु हुँदैन। जब हामी आफ्नो इन्साफहरू बनाउँछौ, धेरै पल्ट परमेश्वरले अति नै कृपापूर्वक त्यस्तो भयानक पाप गर्नदेखि टाढा राख्नलाई हस्तक्षेप गर्नुहुन्छ, ताकि हामी बाँकी जीवनभरि पस्तो गर्नु नपरोस्। म यस कुरामा निश्चन्त छु कि तपाई आफ्नो जीवनहरूको पछाडिका दिनहरूको न्याय लिएर त्यस्ता धेरै समयहरूको पूर्ण याद गर्न सक्नुहुन्छ। आउनुहोस् पहिलो समूह 29:1-2 पद हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, पलिस्तीहरूले अपेकमा आफ्ना सबै फौजहरू युद्धको निम्ति भेला गरे र इसरायलहरू चाहिँ इजरायलमा भएको पानीको मूल्य र छाउनी हाले। पलिस्ती शासकहरूले सय सय र हजार हजारका पंक्तिमा आफ्ना फौजलाई अघि बढ़ाइरहेका थिए अनि दाउद र तिनका मानिसहरू आकिशसँग पछिल्लो पंक्तिमा थिए। मित्र, युद्ध आरम्भ हुन लागेको थियो र दाउद र उसका मानिसहरू पनि पलिस्थीहरूसँग पछाडि पंक्तिमा अगाडि बढ़िरहेका थिए। सबै पलिस्थीहरू र पलिस्थी सेनापति र शासकहरूले दाउदलाई जान्दथे र जब तिनीहरूले उसलाई तिनीहरूसँगै बढ़िरहेको देखे तब यो तिनीहरूलाई मन परेन, अनि मन पराउनु पनि कसरी। अर्को शब्दमा ती अरू सेनापतिहरूले दाउदमाथि शंका गर्न लागे उसको सत्य मित्रतामाथि। अगाडि हामी देख्छौं कि पलिस्ती शासकहरूले इसरायलहरूको विरूद्धमा युद्ध गर्नको निम्ति दाउदलाई भरोसा र विश्वास गर्दैनन्। तीन पदमा भनिएको छ, तब पलिस्तीका सेनापतिहरूले सोधे, यी हिब्रूहरू किन आएका छन्। आकिशले जवाब दिए, यिनी इसरायलका राजा साउलका सेवक दाउद हुन्, जो मसँग एक वर्ष भन्दा ज्यादै रहेका छन्। तिनी मतर्फ लागेदेखि यसो मैले कुनै किसिमको दोष तिनमा भेटाएको छैन। एकजना फलिस्तीन शासक आकिशले दाउदसँग कुनै दोष पाएका थिएनन्, किनभने दाउद राजभक्त व्यक्ति भएका थिए। दाउद कहिले पनि उसलाई बर्बाद गर्न प्रयत्न गरेनन्। दाउद त्यस किसिमको मानिस थिएनन्। मलाई लाग्छ आज हाम्रा ख्रिस्टियन जगतमा एक दयनीय कुरा ती मानिसहरू हुन् जो अरू ख्रिस्टियनहरूलाई बर्बाद गर्न प्रयत्न गर्दछन्। चार पदमा भनिएको छ, तर पलिस्ती सेनापतिहरू क्रोधित भए र आकिशलाई भने, त्यस मानिसलाई तपाईँले दिनुभएको ठाउँमा पठाइदिनुहोस्, त्यसले हाम्रो साथ दिएर लड़ाई नगरोस्, नत्र त लड़ाईमा त्यसले हामीलाई विश्वासघात गर्ला। हाम्रो प्राण लिएर आफ्नो मालिकको निगाह प्राप्त गर्न त्यसलाई यसभन्दा राम्रो मौका अरू के होला र। यहाँ हामी देख्छौ कि पलिस्ती शासकहरूले विशेष गरेर सेनापतिहरूले दाउदमाथि शंका गरे र पाँच पदमा भनिएको छ कि यो त त्यही दाउद होइन र जसको विषयमा तिनीहरूले यसो भनेर गाउँदै नाचेका थिए। सौले हजारौं हजारलाई ध्वस्त गरे, हजारौं हजारौं ध्वस्त गरे र दाउदले त लाखौं लाखलाई ध्वंस गरे। मित्र, ती पलिस्ती सेनापति र शासकहरूले दाउदको बारेमा सुनेका थिए। तिनीले थाहा पाएका थिए कि दाउद थामिन नसकिने भयानक शत्रु हुन सक्छन्। त्यसकारण म विश्वास गर्छु कि तिनीहरूको विचार कारणयुक्त र तर्कसंगत छ, तर आकिशसँग दाउदमाथि पूर्ण भरोसा र विश्वास थियो। छ र सात पदमा भनिएको छ, तब आकिशले दाउदलाई बोलाइ पठाए र तिनलाई भने, जीवित परमप्रभुको नाउँमा म भन्दछु कि तिमी सुजा मानिस हौ र मेरो सेनामा तिम्रो सेवाले म सन्तुष्ट छु। तिमी मसँग आएदेखि यसो मैले तिमीमा कुनै दोष भेटाएको छैन, तर अरू शासकहरू तिमीलाई लिन राजी छैनन्। यसकारण शान्तिसँग घर जाऊ र तिमीहरूले खराब सम्झेको कुनै कुरा तिमीबाट नहोस्। अमित्र, आकिशको कुरामा अन्य शासकहरू सहमत भएनन् र अरूहरूले दाउदलाई युद्धमा लान चाहँदैनन्। यद्यपि आकिशसँग दाउद शान्तिपूर्ण, मित्रतापूर्ण भरोसा र विश्वास छ, तिनीहरूको आपसमा मित्रता कायम राख्नको निम्ति आकिशले दाउदलाई घर जानलाई विन्ती गर्दछन्। मित्र, म विश्वास गर्छु कि यो वास्तवमा सर्वसामर्थी शक्तिमान परमेश्वरले पूर्ण योजना र विधि हो। उहाँले नै यी तमाम परिस्थितिको सिर्जना गर्नुभएको थियो। यसले दाउदलाई आफ्नै जाति इसरायलीहरूसँग युद्ध गर्नबाट अलग राख्दछ। आठ पदमा भनिएको छ, दाउदले भने, मैले के गरेको छु, म तपाईँको सेवामा लागेको दिनदेखि आजसम्म तपाईँले ममा के खोट भेटाउनु भएको छ र मैले मेरो प्रभु महाराजाका शत्रुहरूको विरूद्धमा लड़ाई गर्न नपाउने। यद्यपि यस समयमा सौल राजा दाउदको शत्रु भए तापनि दाउद कहिले पनि आफ्ना इसरायल जातिको विरूद्धमा युद्ध गर्ने छैनन्। तर हामी देख्छौ कि जब दाउद आफ्नो इसरायल मुलुकबाट पलिस्तीको मुलुक जान्छन्, यसको मतलब तिनी आफ्नो विश्वासमा कमजोर भएको देख्छौ। त्यति मात्र होइन, यसको मतलब दाउद परमेश्वरको इच्छा बाहिर निस्कि गएका थिए। यसले उसको जीवनमा पाप आउनलाई बाटो खोले थियो। ख्रिस्टियन मित्र, चाखलाग्दो कुरा यो हो, जब परमेश्वरको सन्तान परमेश्वरको इच्छाबाट बाहिर निस्कि जान्छ, उसले आफ्नो उद्धारको गुमाउँदैन, तर तिनले समस्या र आपत्ति पाउनेछ। दाउद परमेश्वरको इच्छाबाट बाहिर गए र भयानक पाप गर्न आँटेका थिए। यदि परमेश्वरले हस्तक्षेप नगर्नु भए दाउदले निश्चय नै ठूलो पाप गर्ने थिए आफ्नो जातिहरूको विरूद्धमा युद्ध गरेर। एघार पदमा भनिएको छ, यसले दाउद र तिनका मानिसहरू पलिस्तीहरूको देशमा जानलाई बिहान सबेरै उठे। पलिस्तीहरू इजरायलको बाटो लागे। इजरायल उत्तरमा पर्दछ। यो इजरायल इस्राटन बेसीको नजिकमा पर्दछ। यो वास्तवमा यसको एक भाग हो, अनि यहाँ नै शास्त्रले हामीलाई बताउँछ कि अन्तिम अर्मागदोनको महायुद्ध यहाँ लड़िनेछ। आज यो स्थानलाई अति नै उर्वरा भूमिको रूपमा प्रयोग गरिएको छ। यो उर्वरा भूमि हो। जब पलिस्तीहरू इजरायलतिर इसरायलसँग युद्ध गर्न अगाडि बढ्छन् भने दाउद र आफ्ना मानिसहरू वापस सिकलागतिर फर्किन्छन्। जब घरतिर दाउद र उसका मानिसहरू फर्किन्छन्, यो आनन्द र शान्ति वातावरणको वापस घर फर्कै हुने छैन। अगाडि हामी देख्छौ दाउद अमालेकीहरूसँग युद्ध गर्छन् किनभने तिनीहरूले सिक्लगको ध्वस्त गरेथे। हामीत्र जब दाउद र उसका मानिसहरू घरबाट टाढा थिए, दक्षिणबाट शत्रु अमालेकीहरू आएर पलिस्ती मुलुकमाथि आक्रमण गरी सिक्लगको ध्वस्त गरे। तपाईँ नक्सामा देख्नुहुनेछ कि सिक्लग पलिस्ती मुलुकको दक्षिणमा पर्दछ, बेर्सेबा भन्दा दक्षिण। पहिलो समुएल 30:1-3 पदमा भनिएको छ, तेस्रो दिन दाउद र तिनका मानिसहरू सिक्लगमा पुगे। त्यसबेला अमालेकीहरूले नेगेब र सिक्लग लुटपाट गरेका थिए। सिक्लगमा आक्रमण गरेर उनीहरूले त्यसलाई आगो लगाइदिएका थिए। उनीहरूले स्त्रीहरू र त्यसमा भएका साना ठूला सबैजनालाई नमारिकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अघि अघि लाँदै गएका थिए। जब दाउद र तिनका मानिसहरू सिक्लगमा आइपुगे, तब तिनीहरूले शहरलाई आगोले भस्म भएको र तिनका स्वास्नीहरू र छोराछोरीहरूलाई लगिसकेको देखे। मित्र, के तपाई दाउद र उसका 600 मानिसहरूको कामको प्रशंसा गर्न सक्नुहुन्छ? तिनीहरू आफ्ना परिवारसँग पुनर्मिलन सिक्लगमा फर्किथे मिल्नलाई, जुन तिनीहरूको घर बनेको थियो। जब तिनीहरू घरमा वापस आए, तिनीहरूले आफ्ना सरहरू घरहरू जलाएको र आफ्ना पत्नीहरू आफ्ना बच्चाहरूको र माल सामानहरू शत्रुहरूले लगेको पत्ता लगाए र दाउद उसका मानिसहरू धेरै दुखित भए। 4-5 पदमा भनिएको छ, यसर्थ दाउद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन। दाउदका दुवै स्वास्नी इज्रेल अहिनोम र कर्मेली नबालकी विधवा अभिगेल पनि कैदमा लगिएको मध्ये थिए। मित्र, यो दाउदको निम्ति अति नै दुःखको र निराशको समय थियो, निर्दशाको समय थियो। हराएकाहरू मध्ये उसको पत्नी अभिगेल पनि एक थिइन्। तपाईँले यादै होला, अभिगेल नाबाल भन्ने धनी मानिससँग विवाह गरेथे। नाबालको मृत्युपछि दाउदले अभिगेललाई पत्नीको रूपमा लिएथे। तिनी दाउदको जीवनको असल भाग थिइन् र तिनी मात्र एक स्त्री थिइन् जो उसको निम्ति आशिषको कुरा भएकी थिइन्। 6 पदमा भनिएको छ, आफ्ना छोराछोरीहरू लगिएको हुनाले मानिसहरूले दुःख मानेर दाउदलाई ढुङ्गाले हान्ने धम्की दिन लागे। दाउद अन्योलमा परे। तब दाउदले परमप्रभु आफ्नो परमेश्वरलाई बल पाए, परमेश्वरबाट बल पाए। मित्र, दाउद अति नै धेरै निराश भएका थिए किनभने उसले खालि आफ्नो प्रिय पत्नी छोराछोरीहरू मात्र माल सामान मात्र गुमाएनन्, तर आफ्ना सैनिकहरूले तिनीमाथि ढुङ्गा हान्न आँटेका थिए। किनभने दाउद अगुवा भएकोले गर्दा सिक्लग छोडेर पलिस्टीहरूसँग युद्धमा जाने कामको लागि दाउदलाई दोष लगाइए। दाउदले अति नै महान भूल गरेथे पलिस्टीहरूको ठाउँमा गएर तिनीहरूसँग बस्ने काम, र त्यसको परिणामको अहिले दाउद भोगिरहेका छन्। बाइबलले भन्छ, जसले जे रोप्छ त्यसले त्यसकै कटनी गर्नेछ, अनि उनले गरिरहेको छन्। 6 पदमा भनिएको छ, आफ्ना छोराछोरीहरू लगिएको हुनाले मानिसले दुःख मानेर दाउदलाई ढुङ्गाले हान्ने धम्की दिन लागे। दाउद अन्योलमा परे। तब दाउदले परमप्रभु आफ्ना परमेश्वरबाट बल पाए। हजुर, यो सत्य हो कि दाउद विश्वासमा डगमगाए र उहाँको इच्छा बाहिर गएथे, पलिस्टीरको स्थानमा आएथे त्यहाँ बस्नलाई, र अहिले परिणाम स्वरूप तिनको जीवनमा कठिन परिस्थितिहरू आइरहेको छ। उसले आफ्ना पत्नी बाल बच्चाहरू त गुमाए, तर आफ्ना मानिसहरूले ढुङ्गाले हान्न आँटेका थिए। यस्तो दयनीय निराशमय अवस्थामा दाउले परमप्रभु आफ्नो परमेश्वरबाट बल मागे, अनि तिनले जे गरे बिल्कुल सही गरे। यही नै दाउदको जीवनमा पाइने महान विशेषता हो। तिनी धेरैपल्ट विश्वासमा डगमगाए तापनि आखिरमा तिनी परमेश्वरका मानिस नै थिए। 7 पदमा भनिएको छ, तब दाउदले अहिमेलेकका छोरा पुजारी अबियाथारलाई एपोत ल्याउने हुकुम गरे, र अबियाथारले त्यो ल्याए। एपोत चाहिँ प्रधान पुजारीले पोषकको रूपमा वा पोषकको एक भाग थियो, जुनले प्रार्थनाको बताउँछ। यो पोषक प्रधान पुजारी र प्रार्थनाको सुनको वेदीमा जाँदा लगाउँथे। यससँग दुई पत्थरहरू थियो, जुन प्रत्येकको काँधमा हुन्थ्यो, जुनमा प्रत्येकमा 6-6 गरी इसरायलका 12 कुल नामहरू लेखिएको हुन्थ्यो। अर्को शब्दमा, प्रधान पुजारी आफ्नो कानमा इसरायललाई बोकेर प्रार्थनाको वेदीमा आउँथे। यो हाम्रो प्रधान पुजारी ख्रिष्टको तस्विर हो, जसले आफ्नो कानमा हामीलाई बोक्नुहुन्छ। के तपाईँले उहाँको कथा हराएको सानो भेडाको कथामा याद गर्नुभएको छ? भेडा गोठालोले के गर्दछ? उसले हराएको भेडालाई आफ्नो काँधमा बोकेर ल्याउँछ। मलाई थाहा छैन मित्र, तपाईँ को हुनुहुन्छ र तपाईँ कहाँ हुनुहुन्छ, तर म जान्दछु कि प्रभु आएर तपाईँलाई लान तयारी हुनुहुन्छ। तपाईँलाई आफ्नो काँधमा बोकेर आफ्नो साथमा ल्याउन चाहनुहुन्छ। हेब्रू 7:25 भन्छ, यसै कारण पनि उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न सक्नुहुन्छ। 8 पदमा भनिएको छ, तब दाउले परमप्रभुलाई सोधे, के म यी लुटपिट गर्नेहरूलाई खेदु? के म उनीहरूलाई भेटाउन सकौंला? उहाँले जवाब दिनुभयो, उनीहरूलाई खेद, तैले उनीहरूलाई भेटाएर सबैलाई छुट्याउनेछस्। एपोतसँग जुन प्रार्थनाको पोषक थियो, दाउद मार्ग निर्देशनको निम्ति परमेश्वर कहाँ गए। उसले आफ्नो प्रधान पुजारी जो उसको गोठालो थियो उहाँसँग सोधपूछ गरे। दाउदले आफ्नो प्रभुलाई अपील गरे, विन्ती गरेर प्रभुले उसलाई शत्रुहरूको पिछा गरेर आक्रमण गर्नलाई प्रोत्साहन दिनुभयो। 9-10 पदमा भनिएको छ, तब दाउद र तिनका 600 जना मानिसहरू हिँडे र बसोरको खोल्सोसम्म पुगे। तिनीहरू मध्येका 200 जना जो खोल्सामा पार गर्नलाई साह्रै थाकेका थिए पछि नै बसे। दाउद 400 जनालाई लिएर खेर्न लागे। अनि 11 पदमा मैदानमा तिनीहरूले एउटा मिश्रलाई भेटाए र त्यसलाई दाउद कहाँ ल्याए। तिनीहरूले त्यसलाई खानेकुरा र पानी दिए। मित्र, अगाडि हामी देख्छौं 12-15 कि एक प्रभुको निर्देशन पाएर आफ्नो शत्रुहरूको पिछा गर्दै जाँदा बाटोमा एकजना मिश्रलाई भेटे। तिनी बिरामी थिए र दाउदलाई भने कि अमालेकी एक शासकको नोकर थिए। जब तिनी बिरामी भए तिनीहरूले उसलाई त्यही छोडिराखे। दाउदले यस मानिसलाई कब्जामा लिए तर उसले आफ्ना खास शत्रुहरूलाई कब्जा गर्न बाँकी नै छ। दाउद यस केटासँग जान चाहन्छन्, पूरा जानकारी लिन चाहन्छन् कि तिनीहरू कहाँ छन्। मिश्री नोकरले भन्छन् कि सबै कुरा दाउदलाई बताउनेछ यदि दाउदले उसलाई आफ्ना मालिकहरू कहाँ नफर्काउन प्रतिज्ञा गर्छन् भने। दाउदले उसलाई निश्चय दिलाउँछन् कि तिनलाई कुनै पनि हालतले तिनको मालिकको हातमा फर्काइने छैन। त्यो मिश्री सेवकले ती फलिस्तीहरूद्वारा सिक्लकको ध्वस्त गर्दा के भयो त्यो सो बताइदिए। त्यसपछि दाउदलाई अमालेकीहरू भए कहाँ अगुवाई गर्छन्। दाउदले तिनीहरूमाथि चकितपूर्ण आक्रमण गर्छन् जब तिनीहरू आफ्नो युद्धको विजयको खुशी मनाइरहेका थिए। 16-17 पदमा भनिएको छ, तब त्यसले बाटो देखाउँदै दाउदलाई तल्लो लग्यो। त्यहाँ अमालेकीहरू चारैतिर तितर बितर भएर खाँदै पिउँदै र पलिस्ती र यहुदीका इलाकाहरूबाट लुटेका माल थुप्रिएकोमा हर्ष मनाउँदै थिए। दाउदले उनीहरूसँग साँझदेखि अर्को दिनको बेलुकासम्म लड़ाई गरे। उनीहरूमध्ये केवल 400 जवान मानिसहरू ओठमा चढ़ेर भागे। यदि हामी अगाडि देख्छौ भने यो कुरा थाहा पाउँछौ कि 400 जना आफ्ना मानिसहरूसँग दाउदले अमालेकीहरूमाथि आक्रमण गरी आफ्ना पत्नीहरू, बालबच्चाहरू र सबै पशुहरू, माल सामानहरू फर्काएर सिक्लकमा फर्के। अनि हामी अगाडिका पदहरूमा देख्छौ कि केही मानिसहरूले ती युद्धमा जान नसक्ने 200 जनालाई लुटका मालहरूबाट हिस्सा नदिनलाई दाउदलाई भने, तर दाउदले तिनीहरूलाई पनि उति नै भाग दिए। यसले दाउदको दयापन, सत्य, इन्साफ, न्यायको प्रकट गर्दथ्यो। यसपछि हामी 31 अध्यायतिर पनि लागिहालौ। यहाँ हामी देख्छौ साउल र जोनाथन युद्धमा मारिन्छन्, जुन 1 समुएलको अन्तिम अध्याय हो। यहाँ हामी देख्छौ पलिस्तीहरू इसरायलहरूको विरूद्धमा युद्ध गर्छन्। परमेश्वरलाई धन्यवाद होस् कि यस युद्धमा दाउद संलग्न भएन। तपाईंलाई याद होला कि अद्भुत रीतिमा परमेश्वरले तिनलाई युद्धमा जानबाट अलग्याउनुभयो, किनभने केही पलिस्ती शासकहरूले उसलाई युद्ध गर्नको निम्ति भरोसा गरेनन्। त्यसकारण तिनलाई पलिस्ती सैनिकहरूबाट निकालिएर सिक्लकमा फर्के। त्यहाँ तिनले शहरलाई लुटेर जलाएको पत्ता लगाए र आफ्ना स्त्रीहरू, बच्चाहरू र सामानहरू अमालेकीहरूद्वारा लुटिएको पनि देखे। जबकि दाउद र उसका मानिसहरू अमालेकीहरूलाई ध्वस्त गरेर आफ्ना पत्नी बालबच्चाहरूका सामानहरू छुडाइरहेका थिए भने उता साउल र इसरायलहरू पलिस्तीहरूद्वारा हार खाइरहेका थिए, किनभने तिनी परमेश्वरको इच्छा बाहिर थिए। हामी देखिसकेका छौं कि जब पलिस्तीहरू साउलको विरूद्धमा आए र उसले मार्गदर्शन र सहायताको निम्ति परमेश्वरसँग सोधपूछ गरे, तब परमेश्वर मौन रहनुभयो। त्यही नै कारण साउल एन्डोरको मन्त्रतन्त्र गर्ने स्त्री कहाँ मार्गदर्शन र सहायताको निम्ति शरण परे। उसको पाप र विद्रोहको कारण परमेश्वरले उसलाई उत्तर दिनुभएन र अहिले सुरक्षा गरिरहनु भएको छैन। 1 समुएल 31:1 भनिएको छ, पलिस्तीहरूको इसरायलको विरूद्धमा लड़ाई गरे र इसरायलहरू पराजित भए र गिल्बो डाँडाका वा डाँडामा आफ्ना लासहरूलाई छोडेर भागे। अनि 2-3 पदमा भनिएको छ, पलिस्तीहरूले साउल र उनका छोराहरूलाई खुब खेदे र उनका 3 जना छोराहरू जोनाथन, अभिनदाब र मल्किसुकलाई मारे। साउलका चारैतिर लड़ाई मचियो र जब धनुधारीहरूले उनलाई भेटाए उनलाई सख्त घायल बनाए। यो साउलको निम्ति अन्तको शुरूआत हो। सबभन्दा पहिले तिनलाई काँडले हानेर चोट पारिए र जोनाथनलाई मारिए। अनि 4 पदमा भनिएको छ, तब साउलले आफ्नो हतियार बोक्नेलाई भने, तेरो तरवार थुतेर मलाई रोप र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमासा नदेखाउन्। तर त्यस हतियार बोक्नेले इन्कार गर्यो, त्यसले आँट गरेन। यसकारण साउलले आफ्नो तरवार थुते र त्यसैमा उनिएर मरे। यो साउलको निम्ति अति नै दर्दनाक मृत्यु थियो। जब साउलले देखे कि तिनलाई नराम्रो गरी चोट पारिए, घायल गरिए, तब तिनले सोचे कि शत्रु आएर उसलाई नराम्रो गरी यातना दिएर मार्नेछ। मलाई लाग्छ तिनको विचार सही थियो। हामीले देखिसकेका छौं कि सौल घमण्डी हट्टी व्यक्ति थिए र तिनले सोचेका थिएनन् र विचार गर्दैनथे कि यस्तो अन्त्य तिनको निम्ति हुनेछ। उसको हतियार बोक्ने राजामाथि हात उठाउन डराए जब सौलले आफ्नो तरवार थुतेर उसलाई मार्न आज्ञा गरे। त्यसकारण सौलले आफैले आफ्नो तरवार थुतेर त्यसैमा उनिएर मारिए। के यो आत्महत्या थियो? हजुर, यो पाँचदेखि नौ पदमा हेर्नुहोस् त सौलको अन्त कस्तो दयनीय अन्त। दशदेखि तेह्र पदमा भनिएको छ, उनीहरूले सौलका हतियारहरू अस्तोरेत देवीहरूका मन्दिरमा राखे र उनका मृत शरीर बेतसानको पर्खालमा किला ठोकेर झुण्ड्याए। पलिस्टियरले सौलको मृत शरीरलाई जे गरेका थिए त्यो जब याबिस किलातका मानिसहरूले सुने तब तिनीहरूका वीरहरू रातभरि हिँडेर सौल र उनका छोराहरूका मृत शरीरलाई बेतसानको पर्खालबाट झिकेर याबेसमा ल्याए र ती लासहरूलाई जलाइदिए। त्यसपछि तिनीहरूले ती हड्डीहरू निकालेर याबेसको झ्याउको बोट मुनि गाडे र सात दिनसम्म तिनीहरू उपवास बसे। मित्र, यसले पहिलो समुएलको पुस्तकको अन्त गर्दछ। कसैले भन्दा सौलको मृत्युको बारेमा कति पनि त्यस्तो कुनै रहस्यको कुरा छैन। मित्र, हामी यो कथाको पूर्ण रूपमा देखिसकेका छैनौं। हामी यो सौलको बारेमा दोस्रो समुएलमा पनि देख्नेछौ। हामी थाहा पाउनेछौ कि सौलले अमालेकीहरूलाई त्यसै छोडिदिए। त्यसकारण समुएलले यसको निम्ति सौललाई हप्काए। समुएलले सौललाई भने, आज्ञा पालन बलिदान भन्दा उक्तम कुरा हो। परमेश्वर आज्ञाकारिता चाहनुहुन्थ्यो र सौलको हृदय कहिले पनि सर्वशक्तिमान परमेश्वर कहाँ झुकेको थिएन। मित्र, के स्पष्टीकरण होइन र के यो समाप्त मामला होइन र? हजुर, हामी अर्को दिनदेखि दोस्रो समुएल देख्न गइरहेका छौं, अध्ययन गर्न गइरहेका छौं, जुनले हामीलाई अमालेकीहरूले नै वास्तवमा सौललाई मारेका हुन् भन्ने कुरामा केही जानकारी दिन्छ। प्रार्थना सहित अर्को दिनमा दोस्रो समुएलबाट बाइबल अध्ययन गर्न आउनुहोस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।